वो मारिफत है और हिकमत है, यानी खुदा की नज़र में वो बंदा सबसे ज्यादा काबिले कदर है जो आरिफ और हकीम है, सबसे ज्यादा काबिले कदर है। उसका उसका निज़ाम, ऐसे लोगों का निज़ाम है खुदा जितना रिगार्ड करता है और जितना मतलब उनको आगे लेके या उनके लिए जो चीज़ें फैसिलिटेट होती हैं ना, वो किसी के लिए भी नहीं होती जो आरिफ और हकीम है। तो इसी वजह से अगर हम निज़ाम खुदा में बुलंद होना चाहते हैं, मैं यहाँ आपसे एक बात है जो मैं आयतुल्लाह जवादी अमली के दर्स में सुन रहा था, मैं वो एक चीज़ आपसे यहाँ पे शेयर करूँ, और ये बिल्कुल उनके जुमले ही हैं जो मैं दोहराऊँगा कि हम एक हदीस बहुत ज़्यादा सुनते हैं, और जैसे हमारे यहाँ काफ़ी मौलाना हजरत बड़े फ़ख्र से बयान भी करते हैं कि अल उलमा वरसतुल अंबिया, कि उलमा कौन है? वारिसान अंबिया है। इस हदीस की थोड़ी सी तशरीह करें। यानी अब इसमें देखें कई बातें हैं इसको सोचने की, इसको सोचने का तरीका कि उलमा हकीकत में हैं ही वो जो अंबिया के वारिस हैं। यानी उलमा आलिम आप कहेंगे ही उसको जो वारिस अंबिया है। विरासत का क्या मतलब है? और दूसरा सवाल, यानी दो सवाल हम मेनली सॉल्व करना पड़ेंगे हमें कि विरासत का क्या मतलब है। और ये तकरीबन जो हम बात कर रहे हैं कि हम इसमें से भी कनेक्ट हो रही है बात कि आगा खुमैनी बार बार ये सब सिफात की बात क्यों कर रहे हैं। यानी नमाज का जहां तक जिक्र है तो वो नमाज से पहले इतनी लंबी तमहीद जो है वो क्वालिटीज पैदा करने पर है, खुशू है और इत्मीनान है और सुकून है और मारिफत है और सुलूक इल्मी है। नमाज की तो बात ही शुरू नहीं हुई, मतलब जो फिकही नमाज है। तो अल उलमा वरसतुल अंबिया, यानी कि इसमें से तीन नतीजे तो हम बहुत आसानी से निकाल सकते हैं कि आलिम वो है जो वारिस नबी है। अच्छा, दूसरा ये कि विरासत क्या चीज है और अंबिया की विरासत क्या चीज है। यानी जो लोग मिसाल के तौर से कुम से नजफ से पढ़कर आ रहे हैं अपने इस 10-20 साल गुजारने की वजह से और अच्छे मुत्तकी अफराद हैं, वो अंबिया के वारिस करार पाएंगे? देखें, अब इसमें इसको अगर डेप्थ में जाएंगे ना तब आपको समझ में आएगा कि क्यों चीजें हल नहीं होती हैं। विरासत का मतलब होता है मिल्कियत, मिल्कियत का हासिल होना, ठीक है, यानी ओनरशिप ऑफ द प्रॉपर्टी। जैसे अगर आप इस माना को नहीं समझेंगे ना तो ये जुमला, ये लफ्ज़ विरासत आपको बहुत परेशान करेगा। क्यों? एक ये कि सूरतुल मुमिनून में खुदा मुमिनीन की सिफात बयान करने के बाद कह रहा है कि अल्लज़ीना यरिथून अल फिरदौस, ये लोग हैं जो फिरदौस यानी जन्नत के को विरासत में ले लेंगे, जन्नत के वारिस हैं। तो अब विरासत क्या मतलब? यानी मिल्कियत इनको मिल जाएगी, और मिल्कियत मिलती है किसी अहल से, मतलब किसी दूसरे से जो ट्रांसफ़र होती है। तो यानी कि हकीकी मालिक या खुदा है या औलियाए खुदा हैं और उनसे ये मिल्कियत मोमिनीन को ट्रांसफ़र हो रही है। वलिल्लाहे मीरासुस समावाति वल अर्ज़, अब ये चीज़ और कन्फ्यूज़ के हर मीरास आसमान और ज़मीन की मीरास अल्लाह के लिए, तो खुदा नहीं ले रहा बल्कि मीरास का मतलब मिल्कियत, कि चाहे अभी ज़ाहरी तौर से आसमान और ज़मीन किसी के भी हाथ में हो लेकिन अल्टीमेट मिल्कियत किसकी, किसके पास है? खुदा के पास है। आखिर में मालिक किसको होना है? खुदा को होना है। तो العلماء ورثت الانبیاء, یعنی وارثان انبیاء ہونے کا مطلب ہے کہ جو کچھ انبیاء کے پاس ہے, ان کی ملکیت ہے, وہ ملکیت ان کو ٹرانسفر ہو رہی ہے. ٹھیک ہے, یعنی انبیاء کے پاس اگر کوئی زمین ہے تو وہ زمین کا ٹکڑا ان کو مل رہا ہے. انبیاء کے پاس مثال کے طور پر کوئی خزانہ ہے تو اس خزانے کا حصہ ان کو مل رہا ہے, انہیں مالکیت ٹرانسفر ہو رہی ہے, اسے کہتے ہیں وراثت. صحیح ہے بات؟ یعنی ایک چیز کسی کی ملکیت میں ہو اور اس کی مالکیت دوسرے کو مل جائے, اتھارٹی اونرشپ دوسرے کو حاصل ہو جائے, وہ وارث ہے. تو علماء کون ہیں؟ جو انبیاء کے وارث ہیں, یعنی جس چیز کی اونرشپ انبیاء علیہ السلام کے پاس ہے وہ اونرشپ ان کے ہاتھ میں ہے, یا ان کو منتقل ہوئی ہے, یا ان کے پاس پہنچی ہے. اب اس بات کا کھوج لگائیے کہ انبیاء کی اونرشپ کس چیز میں ہے؟ کون سا علم؟ علم حوزوی, علم یونیورسٹی. کیونکہ دیکھیں, ایک ہم رسول پاک کے حوالے سے سب سے زیادہ کس چیز پر فخر کرتے ہیں؟ رسول کی امی ہونے پر. امی ہونے کا مطلب کیا ہے؟ کہ رسول نے اپنی زندگی میں کسی مکتب, مدرسے, اسکول کی شکل نہیں دیکھی, اور رسول نے اپنی پوری زندگی میں دنیا کے کسی عالم کے سامنے زانو ادب تہ نہیں کیا. تو رسول کے علم کی کوالٹی کیا ہے؟ کہ رسول کا علم کسی حوزہ اور دانشگاہ اور مکتب اور مدرسے سے تعلق نہیں رکھتا ہے. ارے بات سمجھ میں, یہاں پر بات بہت مشکل ہو جاتی ہے اس جگہ پہ پہنچ کے, کہ کسی یعنی علم میں. اور یہ آیت اللہ جوادی عاملی کا جملہ ہے کہ وراثت انبیاء علم حوزوی اور دانشگاہی نہیں ہے. اور یہ ان سب کے سامنے بیٹھ کے کہا انہوں نے, سارے مدرسے کے اہالیہ نے قم کے سامنے بیٹھ کے یہ جملہ کہا ہے کہ انبیاء کا ورثہ اور انبیاء کی وراثت علم حوزوی اور دانشگاہی نہیں ہے. کہ آپ اس علم کو حاصل کریں اور اس کے بعد خوش ہو جائیں کہ وارث انبیاء ہو گئے. اٹ از سمپلی, دس تھنگ از سمپلی نان ایگزسٹنگ. ایسی کوئی چیز ایگزسٹ نہیں کرتی ہے. ٹھیک ہے, یہاں پر بات. آپ تشریف رکھیں. یہاں پر چیز مشکل ہو گئی بہت. تو پھر اس کے بعد کیا ہے؟ علم انبیاء کیا ہے؟ انبیاء کی وراثت کیا ہے؟ علم شہودی. وَإِنَّكَ لَتُلَقَّى الْقُرْآنَ مِن لَّدُنْ حَكِيمٍ عَلِيمٍ. اے پیغمبر, تم کو قرآن کیسے القا ہوا؟ حکیم علیم خدا کی بارگاہ لدنی سے عطا ہوا. ٹھیک ہے, اور لدن کا مطلب کیا ہوتا ہے عربی زبان میں؟ دو چیزیں میرا خیال ہے, پتہ نہیں میں غلط نہ کہہ جاؤں. ایک چیز کے بارے میں شاید لفظ ان ہے, جس کو کہتے ہیں کہ ایک چیز میرے پاس ہے. یعنی یوں سمجھ لیجئے کہ دو فرق ہیں. آپ کہتے ہیں کہ ایک کتاب یا ایک چیز ہے جو میرے پاس گھر میں, اور دوسرا آپ یہ کہتے ہیں کہ ایک کتاب ایسی ہے کہ جو میرے سامنے ہے. ان دو میں فرق ہے نا. یعنی ایک چیز میرے پاس ہے گھر میں, یعنی بھی میرے سامنے پیش نظر نہیں ہے. دوسری چیز کے بارے میں آپ کہتے ہیں کہ میرے سامنے ہے, تو وہ سامنے کا جو ورڈ ہے نا وہ لدن ہے. یعنی علم لدنی کا مطلب خدا کے پاس بیٹھ کے نہیں علم حاصل کرنا, بلکہ خدا کے سامنے بیٹھ کے علم حاصل کرنا, کہ جس میں توجہ ہو, آمنے سامنے ہو. فرق سمجھ میں آ رہا ہے؟ کہ علم خدا کے پاس یا خدا کی بارگاہ میں رہ کے نہیں, خدا کے سامنے بیٹھ کے. مِن لَدُن حَكِيمٍ عَلِيم, کہ یہ جو قرآن ہے پیغمبر, یہ تم پر کیسے القا ہوا ہے؟ مِن لَدُن حکیم اور علیم کے سامنے بیٹھ کر تم نے اس قرآن کو حاصل کیا ہے. یہ ورثہ انبیاء ہے, وراثت پیغمبران ہے. تو وراثت انبیاء یعنی جو اس علم شہودی کا مالک ہو جائے کسی نہ کسی درجے پر, وہ عالم حقیقی اور ربانی ہے. لدن کے معنی یہی ہیں, یعنی کہ ناٹ نیئر می بلکہ میرے سامنے, اپنی بارگاہ سے. جیسے لدن کا رحمتن یعنی اپنی بارگاہ سے, تو بارگاہ یعنی سامنے, دربار یعنی جو چیز آپ کے سامنے, اس میں وہاں سے مجھے رحمت عطا کر. جی دنوں نہیں, دنوں کا مطلب تو یہ کہ نزدیک ہو جانا, جیسے ایک چیز آپ سے قریب ہو جائے وہ الگ ہے. لدن یعنی بارگاہ میں حاضر ہو, سامنے موجود ہو, جیسے میں اور آپ آمنے سامنے, یہ لدن ہے. ٹھیک ہے, یعنی کہ جو تو خدا پیغمبر کو فرما رہا ہے سورہ نمل کی ابتدائی آیتوں میں سے کہ وَإِنَّكَ لَتُلَقَّى الْقُرْآنَ مِن لَّدُن حَكِيمٍ عَلِيمٍ. اور اسی لیے کہا جاتا ہے کہ آئمہ کا علم علم حوزوی نہیں ہے بلکہ علم لدنی ہے. علم لدنی کا مطلب ہے کہ جب وہ خدا کے سامنے بیٹھ کر انہوں نے چیزیں کو سیکھا ہے, انہوں اس کا آپ یوں سمجھے خدا کی بارگاہ میں حاضر ہو کر حقیقت کو جانا ہے. تو اس علم کو کیا کہتے ہیں, علم لدنی یا علم شہودی. یہ انبیاء کی ملکیت ہے, اس ملکیت کا جو مالک ہو جائے, یہ ملکیت جس کے پاس آ جائے وہ عالم حقیقی ہے. اب آپ بتائیے کون ہے عالم, جس پر یہ حدیث ثابت ہوتی ہے کہ العلماء ورثۃ الانبیاء. اب کتنے لوگ اس فہرست میں آئیں گے. ٹھیک ہے, تو علم حوزوی کیا ہے, یعنی حوزے کا علم کیا ہے, کہ اس علم کے ذریعے سے اس مقام تک پہنچنے کی کوشش کرو. سیڑھی ہے یہ, نہ کہ علم ہے. یعنی جتنا وقت وہاں بیٹھ کر گزار رہے ہیں سیکھ رہے ہیں, اور صرف سیکھنے کا مطلب یہ اصطلاحات سیکھنا نہیں ہے بلکہ اوور آل ڈیولپمنٹ آف پرسنالٹی ہونی چاہیے وہاں پہ, تو یہ سب کچھ حصول کس لیے, کہ یہ وہ سیڑھی ہے تاکہ انبیاء کے ورثے تک پہنچ سکو. صحیح, تو یعنی کہ علم ظاہری کا اطلاق آپ کر سکتے ہیں عالم ظاہری. ہاں ٹھیک ہے, یہ عالم ہے کہ یہ اتنا جانتے ہیں اتنا جانتے ہیں, یونیورسٹی کے عالم ہیں یا مدرسے کے عالم ہیں, لیکن اس حدیث کے مطابق کہ العلماء ورثۃ الانبیاء, ایک بھی اس میں سے پورا نہیں اترتا, بلکہ فقط اور فقط وہ شخص, چاہے اس نے زندگی بھر مدرسے کی شکل نہ دیکھی ہو, لیکن جو علم شہودی رکھتا ہو, یعنی جو حقیقت کو اپنی نظروں کے سامنے دیکھتا ہو. صحیح, اور اس میں آپ لوگ دیکھیے گا, لیکن میں خیال ہے آپ کو فارسی سمجھ میں نہیں آئے گی. آیت اللہ بہجت کی زندگی پر جو بنی ہوئی ہیں سیریز فارسی میں, بہت اچھی بنی ہوئی ہیں, اور اس میں بیسیکلی انہوں نے یہی چیز اسی بات کو ہی وہ کیا ہے کہ بچپنے سے دیر واز سم تھنگ انسائڈ ہم جو کہ ان کو لے جا رہی تھی ایک رستے پہ, یعنی کس شخص سے مجھے ملنا ہے, کس شخص کی خدمت میں آنا ہے, کس کی شاگردی کرنا ہے, اب کہاں جانا ہے, کدھر, یہ چیز ان کے اندر سے اٹھ رہی تھی. اور یہ وہ وہی بات ہے کہ جس کو میں بار بار کہہ رہا ہوں کہ اس کو کہتے ہیں تھاٹس, یعنی کہ جو کیفیت انسان کے نفس سے برآمد ہوتی ہے اسے تھاٹس کہتے ہیں, نہ کہ یوں ہی جو ہم سوچ رہے ہیں وائی تبائی, اس کی کوئی حقیقت نہیں ہوتی. وہم, بالکل صحیح لفظ آپ نے استعمال کیا, وہ وہم ہے. اور خمینی نے اس میں اسرار الصلات میں یہ جملہ لکھا ہے, آداب الصلات میں شاید نہیں ہے, اسرار الصلات میں, کہ انسان کی فکر اس پرندے کی مانند ہے کہ جو ایک درخت سے دوسرے درخت پہ پھدکتا پھرتا ہے, مطلب اس میں کوئی ورث نہیں ہے, اس کی کوئی ریالٹی نہیں ہے. جی, تو بہرحال, تو ہم جب بات کر رہے تھے کہ نماز سے پہلے ہم محنت کر رہے ہیں خشوع پر, ہم محنت کر رہے ہیں سلوک علمی پر، ہم محنت کر رہے ہیں اپنے نفس کی ڈیولپمنٹ پر، تو یعنی کہ ہر چیز کا مقصد کیا ہے کہ وراثت انبیاء تک پہنچایا جائے. اب آپ نے وراثت انبیاء کا مطلب سمجھ لیا کہ وراثت کا مطلب ہوتا ہے کہ مالکیت، اونرشپ کا ٹرانسفر ہونا. اب پہلے آپ کو یہ سمجھنا پڑے گا کہ انبیاء کے پاس اونرشپ کس کی ہے، کس چیز کی اونرشپ ہے. کیا جی علم لدنی اور علم شہودی کی اونرشپ ہے خدا کی طرف سے، مدرسے اور دانشگاہ کی اونرشپ نہیں ہے کہ رسول خدا نے کہا ہو کہ میں مدینہ میں اتنی یونیورسٹیز قائم کر کے جا رہا ہوں یا مدرسے قائم کر کے جا رہا ہوں، یہ میری ملکیت ہے، یہ نہیں ہے. بلکہ وہ علم لدنی ہے کہ جسے نبی کہاں ڈالتا ہے، انسان کے سینے اور قلب میں ڈالتا ہے، اور جو کیسے انسان کو نصیب ہوتا ہے، قریب ہونے سے، بارگاہ میں آنے سے نصیب ہوتا ہے. ٹھیک ہے، یعنی علم بارگہی الگ چیز ہے بالکل، اور علم اصطلاحی بالکل الگ چیز ہے. ٹرمینالوجیز کا علم، کنسیپٹس کا علم بالکل الگ چیز ہے، اور بارگاہ میں آ کے علم حاصل کرنا، اس چیز کو ہمیں ہمیشہ طلب کرنا چاہیے خدا کی بارگاہ میں. یعنی کہ ہمیں اپنی بارگاہ میں حاضر ہونے کا موقع دے، اس جگہ ہمیں پہنچا کے جہاں ہم تجھ سے براہ راست کچھ سیکھ سکیں اپنی حیثیت کے مطابق. جیسا میں نے بتایا، آپ دیکھیے گا اس کو بہت اچھا انہوں نے دکھایا ہے بہجت کا، کیونکہ ان کی جتنی بھی کوالٹی نا، آیت اللہ بہجت کی سب سے بڑی کوالٹی یہ ہے کہ انہوں نے جتنا کچھ بھی حاصل کیا ہے نا، وہ نفس کی طہارت کی بنیاد پہ حاصل کیا ہے. یعنی اس لحاظ سے ہی از اے اسٹینڈ آؤٹ پرسنالٹی. کہ یعنی کہ میں یہ بات کیوں کہہ رہا ہوں، اس کے آغا علامہ طباطبائی ہیں، ان کی علمیت بھی بہت اسٹرانگ ہے. یعنی ان کے جو علمی کام ہیں یا معرفت والے کام ہیں، دانشگاہی کام، حوزوی کام، وہ بھی بہت اسٹرانگ ہیں. جب جیسے تفسیر میزان لکھ دینا، یہ بذات خود ایک معجزہ ہے، اتنی لمبی اور اتنی دقیق تفسیر لکھ دینا. مطلب آغا بہجت نے ایسا کوئی کام نہیں کیا، کوئی کتاب نہیں لکھی. ٹھیک ہے، اتنے سارے جو جیسے باقی علماء نے اتنے اتنے دقیق رسائل لکھیں، کتب لکھی، آیت اللہ بہجت کی ایسی کوئی چیز نہیں ہے. ہاں لیکن وہ تو اس لائن پہ نہیں تھے، وہ بھی شیخ رجب علی خیال کا بھی ہے. جی جی، لیکن آغا بہجت از اے اسٹینڈ آؤٹ پرسنالٹی، نو ڈاؤٹ، بہت شاندار اور بہت اعلیٰ معیار کی شخصیت. تو ان کی زندگی کو دیکھ کر آپ کم از کم اس چیز کو بہت اچھے طریقے سے اندازہ کر سکتے ہیں کہ وراثت انبیاء کہتے کس چیز کو ہیں. اور یہ کتابوں میں یا مدرسوں میں یا یونیورسٹیز میں ملنے والی چیز نہیں ہے. ٹھیک، اچھا اب میں اس کا آخری، ہم بات کر رہے تھے خشوع پروردگار کی حالت نماز میں، تو اس کا آخری ٹکڑا اور پھر میں اس سے آگے چلوں کہ خلاصہ مذاکرہ ما در این فصل آست کہ پس ازاں کہ عظمت و جلال و جمال حق را انسان با برہان یا بیان انبیاء علیہ السلام فہمید قلب را متذکر آن باید نمود. کہ ہماری اس ساری بحث کا خلاصہ یہ ہے کہ خدا کی جلال و جمال کی عظمت کے حوالے سے انسان یا دلیل سے سمجھے، برہان سے سمجھے، یا انبیاء علیہ السلام کے بیانات سے سمجھے. یعنی کہ جس کو ہم کیا کہتے ہیں، عقل اور نقل. ایک چیز ریزننگ ہے، وہ عقل ہے، اور نقل یعنی جو کچھ انبیاء علیہ السلام کی طرف سے بیان ہوا. ان دونوں سے جتنا سمجھ میں آئے، اس سمجھ کو اپنے دل تک پہنچائے، اصل چیز یہ. وہ کہہ رہے ہیں ہماری اس ساری بحث کا خلاصہ یہ ہے کہ انسان یا انبیاء کی باتوں کو سنے اور اس پر یقین کرے، یا دلیل سے ایک بات کو سمجھے، اس کو اپنے دل تک پہنچائے، اور آہستہ آہستہ با تذکر و توجہ قلبی و مداومت بذکر عظمت و جلال حق خشوع در قلب وارد باید نمود. اور یہ چیز بہت آہستہ آہستہ ہوتی ہے، بہت ریاضت کے ساتھ ہوتی ہے. یعنی کہ ریپیٹ کرتے رہیں، ریپیٹ کرتے رہیں. پرسیویرنس اس میں بہت زیادہ ضروری ہے، پیشنس بہت زیادہ ضروری ہے. آپ کبھی بھی قرآن کریم کی آیتوں میں ایک بات ایک چیز پہ غور کیجئے گا کہ اہل بہشت کو جب جنت میں پہنچنے کے بعد ان کو اپریشیٹ کیا جائے گا, ان کی ایفرٹس کو سراہا جائے گا, ان کی تعریف کی جائے گی, وہ کون سی صفت ہے کہ جس کو بنیاد بنا کر ان کی تعریف کی جائے گی؟ آپ گیس کر سکتے ہیں اگر آیتیں سامنے نہیں ہیں تو, وہ کون سی صفت ہے؟ یعنی آپ سمجھ رہے ہیں کہ جیسے ایک جنت ملی تو کہیں گے آپ اس گھر کو لیجیے, یہ آپ کا ہے, آپ کی ملکیت ہے, آپ میں یہ کوالٹی تھی اس وجہ سے آپ کو یہ چیز ملی ہے. صبر, مطلب اس زندگی میں سب سے زیادہ جو چیز ہے نا وہ صبر ہے, کہ یہ زندگی ہر موقع پر کانٹے بچھاتی ہے. یعنی جو حیات مادی اور اس کی ریزننگ بھی میں نے آپ کو بتائی تھی جب وہ امتحان اور ابتلا کی بات کی تھی, کہ اس کا ڈیزائن ہی ایسا کیا گیا ہے اس کو کہ مومن کے لیے یہ زندگی ہر لمحے میں کانٹے بچھاتی ہے, ہر قدم پہ کانٹے, ہر جگہ پرابلم, لیکن اس پرابلم کا بنیادی مقصد کیا ہوتا ہے؟ ٹو ڈیولپ اور پرسنالٹیز, ٹو ڈیولپ اور سولز. کیونکہ جب ہم ان پرابلمس کے مقابلے میں استقامت دکھاتے ہیں, صبر دکھاتے ہیں, ہم ڈیولپ ہوتے چلے جاتے ہیں, ہر اعتبار سے ہم بہتر ہوتے چلے جاتے ہیں. سلام علیکم بما صبرتم, کہ قیامت میں جب وہ پہنچیں گے تو ان پر ملائکہ ہر طرف سے ان کے اوپر آئیں گے اور کیا کہیں گے, سلام علیکم, تم پر سلام ہو, بما صبرتم, تمہارے صبر کی وجہ سے, فنعم عقب الدار, تو تمہیں آخرت میں رہنے کے لیے کتنا اچھا گھر ملا. تو یعنی کہ صبر ہر جگہ ہے. اور اگر میں تھوڑا سا اس کو بیان کر دوں صبر کو, تو آئی تھنک کہ آؤٹ آف دا پلیس نہیں ہے, کیونکہ یہاں یہ اسی بات کو ذکر کر رہے ہیں کہ جو کچھ انسان سمجھتا ہے اس کا دل میں ایمبیڈ ہو جانا, اس کا ملکہ بن جانا, یہ ایک دو دن کی بات نہیں ہے. یعنی ایون اگر انسان پرسیویئر بھی کرے, مسلسل لگا رہے اس کام پر, تب بھی ہم جیسے انسانوں کے لیے سالوں لگ جاتے ہیں. یعنی اس قسم کے واقعات موجود ہیں کہ جیسے ایک بزرگ تھے, وہ بڑھاپے میں بیٹھے ہوئے, ایک الحمدللہ بے اختیار ان کے منہ سے نکلا, تو جو حاضرین تھے ان کے پاس بیٹھے ہوئے, انہوں نے پوچھا کہ کیا وجہ ہے اس کی, تو انہوں نے کہا کہ آج 25 سال گزرنے کے بعد میں نے اپنے دل کا جائزہ لیا تو مجھے یہ بات نظر آئی کہ اولاد کی محبت کی کشش سے میرا دل آزاد ہو چکا ہے. یعنی ناؤ آئی کین موو فارورڈ, کہ اب یہ زنجیر نہیں ہے جو مجھے روک لے گی. جو میں نے آپ لوگوں سے پہلے بھی کہا تھا نا کہ قیامت میں رشتہ داریاں نہیں بچیں گی, رشتہ داری کی حیثیت میں ہم نے جو رولز پلے کیے ہیں وہ بچیں گے. مطلب آخرت میں باپ بیٹا اور دادا اور وہ نہیں ہے, بلکہ ہم نے جس جس حیثیت میں جو رول پلے کیا ہے وہ بچے گا, اس پہ اجر ہے پلس یا مائنس. ٹھیک ہے, تو یہ چیزیں بہت زیادہ دقت مانگتی ہیں, یہ آسان کام نہیں ہے. مطلب لگے رہیں, خدا بہتر جانے کہ کب جا کے ایک خرابی کم ہو, ایک اچھائی زیادہ ہو, ایک ملکہ خوب حاصل ہو, ایک خرابی کم ہو جائے میرے نفس سے, ایک اچھائی کا اضافہ ہو جائے. یعنی واقعاً اچھائی کہ جسے لے کے میں آخرت میں جاؤں اور وہ میری کرنسی ہو. سمجھ رہے ہیں ملکات کیا ہیں؟ یہ ہماری کرنسی ہے آخرت کی. آخرت کی کرنسی یہ روپیہ پیسہ نہیں ہے, بلکہ انسان کے نفس میں پائی جانے والی کوالٹیز اینڈ کریکٹرسٹکس ہیں آخرت کی کرنسی. بندگی مثال کے طور پر پوری کائنات خرید لے, جو عبد حقیقی ہے, جو خدا کا واقعاً عبد ہے, جیسے اس آیت اللہ بہجت کی اس کے ٹائٹل بھی بہت اچھا رکھا ہے, العبد, یعنی بندہ, بندہ خدا, خالص بندہ خدا. تو جو عبد خدا جس میں واقعاً عبدیت کی کوالٹی ہے, یہ اتنا بڑا خزانہ ہے کہ پوری کائنات خرید سکتا ہے وہ. اور اسی وجہ سے خدا نے کہا کہ جنت کیا ہے, کہ جو جنت ہے ارضہ السماوات والارض سارعوا الی مغفرۃ من ربکم وجنۃ ارضہ السماوات والارض, جنت کا پھیلاؤ عرض آسمانوں اور زمین کے برابر ہے ہر مومن کی جنت کا. تو یہ خدا کی بندگی اتنی بڑی کرنسی ہے کہ آپ آسمان زمین خرید لیجئے اسے. تو یہ ہماری کرنسی ہے, تو اس کو ڈیولپ کرنے پہ توجہ ہمیں دینا ہے. یہ ملکات, تو یہ اتنی آسانی سے آنے والے نہیں ہیں. اچھا صبر کے حوالے سے دیکھیں, میں آپ کو بتاؤں کہ صبر کے آپ کے ذہن میں کہ صبر کی تعریف تو ہم کئی دفعہ بیان کر چکے, لیکن صبر کی اقسام کتنی ہیں. یہ بھی صبر کی حدیث اگر آپ پڑھیں گے نا چہل حدیث میں, تو اس میں یہ بیان کیا گیا کتنے مواقع پر صبر ہے, کتنے حوالوں سے صبر آتا ہے زندگی میں. گناہوں کے مقابلے میں صبر, یعنی اپنے کو گناہوں سے بچانے کے لیے جو آپ استقامت, صبر کے معنی آپ لیں گے استقامت, ٹھیک ہے, یعنی کہ انسان کے نفس کے اندر پائی جانے والی مضبوطی کسی اعلیٰ مقام تک جانے کے لیے, اس کا مطلب ہے صبر. جی وہی چیز, جی بالکل. تو یعنی وہ زیادہ گہرا ہے, میں سادہ بات کر رہا ہوں. تو صبر یعنی کس کے مقابلے میں, یہ پریکٹیکل لائف کے حوالے سے بات ہو رہی ہے کہ جو صابر ہے وہ اپنے صبر کو امپلیمنٹ کہاں کہاں کرتا ہے زندگی میں. تو پہلی امپلیمنٹیشن کہاں پر ہوتی ہے, گناہوں کے مقابلے میں مضبوطی. یہ صابر کی کوالٹی ہے کہ گناہوں سے اپنی طرف نہیں کھینچ سکتے, گناہوں کے مقابلے میں وہ مستقیم ہے, ثابت قدم ہے. دوسرا صبر کہاں پر ہے, اطاعت خدا پر, کہ اللہ کی بات ماننے کے لیے بھی استقامت چاہیے. یعنی سب سے زیادہ استقامت کہاں چاہیے, مثال کے طور پر نماز فجر کے لیے اٹھنے کے لیے. اور ایک آیت ہے قرآن کریم کی سورہ سجدہ کی جو آغا جعفر صاحب بہت پڑھتے تھے, اور بڑی بہت زبردست آیت ہے, فلا تعلم نفس ما اخفی لهم من قرۃ اعین, کہ کسی نفس کو اس بات کا علم نہیں ہے کہ اس کے لیے آنکھوں کی ٹھنڈک میں کیا چھپا کے رکھا گیا آخرت میں. تو اس آیت کی تفسیر میں سورہ سجدہ کی آیت ہے, یہ سورہ سجدہ میں زیادہ نہیں ہے, نمبر 32 ہے سورہ کا. تو اس کی تفسیر میں امام علیہ السلام نے فرمایا کہ وہ جو آنکھوں کی ٹھنڈک جس کی اس دنیا میں کسی کو خبر نہیں ہے, وہ نماز شب, یعنی نماز شب کے جزا اور اجر کے طور پر جو آنکھوں کی ٹھنڈک آخرت میں نصیب ہوگی, اس کی کسی کو خبر نہیں ہے. تو بہرحال اس میں اور بہت ساری, ون آف دا مصداق نماز شب. تو اس پر نماز شب پڑھنا اطاعت خدا ہے, صبر چاہیے کہ نہیں, استقامت چاہیے, خاص طور سے سردیوں کی راتوں میں, فجر کے لیے, نماز فجر کے لیے, گرمیوں کے روزوں کے لیے, جب انسان کا ہاتھ تنگ ہو اس وقت کسی دوسرے مومن کی مدد کے لیے, ان تمام مواقع پر اطاعت خدا استقامت مانگتی ہے, صبر مانگتی ہے. یعنی بہت آسانی سے انسان پھسل سکتا ہے ان سب جگہوں پہ. جیسے کہ فار ایگزامپل ہم سب اس جگہ سے گزرے ہیں, یار صبح جاب پہ جانا ہے, رات اتنی دیر کام سے آئے ہیں, فلاں یہ ہو گیا, فلاں ہو گیا, چلو صبح کی نماز میں کوئی ڈنڈی مار لیں, یا بالکل بارڈر لائن پہ اٹھ گئے کہ اتنی دیر سے کہ چلو ابھی نماز پڑھی تو پھر آفس کی بھی تیاری ہو جائے, ورنہ اول وقت اٹھیں گے تو بیچ کے ایک گھنٹے میں کیا کریں گے. ٹھیک, تو یہ سب چیزیں ہم سب ایکسپیرئنس کریں. تو اطاعت خدا استقامت مانگتی ہے, صبر. دوسرا صبر کا مورد اطاعت خدا. اور تیسرا مورد جو ان دونوں سے بالا تر ہے, صبر بالمقابل معصیت الہی, حرام, حرام کے مقابلے میں صبر, گناہ, معصیت کے مقابلے میں صبر. ٹھیک ہے, یہ تو میں سوری بیان کر چکا ہوں. پہلا مجھے یہ کہنا چاہیے تھا مصیبتوں کے مقابلے میں, دوسرا اطاعت خدا کے مقابلے میں, تیسرا حرام اور معصیت کے مقابلے میں. ٹھیک ہے, مصیبت, معصیت اور اطاعت. ये तीन सब्र की किस्में वो हैं कि जो हर मोमिन को करना ही करना है, हर मोमिन के लिए ये सब सारे सब्र एग्जिस्ट करते हैं। चौथा सब्र ऐसा है कि जो उलुल अलबाब का है। उलुल अलबाब के माना भी हमने आपको बताया था कि जो क्रीम ऑफ ह्यूमैनिटी है, जो टॉप लेवल के लोग हैं। अल्लज़ीना सबरु इब्तिगा वजह रब्बिहिम, जहते रब को तलाश करने में सब्र करना। यह सूरह रात की आयत है, 20-21 की रेंज में ही आयत, जहां पर उलुल अलबाब का जिक्र है। उलुल अलबाब की पहली क्वालिटी यह बयान की है, सबरु, सबर करते हैं, इब्तिगा तलाश करने में, वजह रब्बिहिम, अपने रब के वजह को, अपने रब की डायरेक्शन को तलाश करने में सबर करना। ये आम मोमिन के बस की बात नहीं है। वही जो अभी मैंने बात की थी कि अंबिया की विरासत को ले लेना, ये आम मोमिन के बस की बात नहीं है। ये हकीकतन उलमा है, और ये वो उलमा है कि जिनको खुदा ने कहा इन्नल्लाह इन्नमा यख्शल्लाह मिन इबादिहिल उलमा, ये हकीकतन उलमा है। तो इसी तरीके से सब्र का जो हाई लेवल है वो जहते खुदा को तलाश करने के पर सब्र है, यानी उसमें इस्तेकामत। उससे बालातर सब्र खुदा की तलाश में सब्र, जहत मिल गई अब मतलूब को ढूंढ रहे हैं। और सबसे ज्यादा मुश्किल सब्र, खुदा को पा लिया अब उस पर बाकी रहने पे सब्र। इस दुनिया में जब तक इंसान जिंदा है हर वक्त खतरे से दो चार है, यानी इस लिहाज से नबी का सब्र सबसे सख्त है, जिसका हम और आप अंदाजा नहीं कर सकते। और जो उसका लोड है, उसके ऊपर जो लोड है, अगर उसका एक हिस्सा भी हमारे ऊपर आ जाए तो हम क्रश हो जाएं। यानी जितना वजन नबी ने उठाया हुआ होता है, ये यूं कह लें कि उसके सब्र की जो क्वालिटी होती है, उसका 1-2% भी हम पे आ जाए तो हमारा पता भी नहीं चले। यानी बिल्कुल ऐसे ही है कि जैसे एक डिवाइस है कि जो खाली 12 वोल्ट्स पे चलने के लिए बनी है, और उस पर मैं आप 1,000-5,000 वोल्ट्स दौड़ा दें तो जो उसका असर होगा वही हमारा हाल होगा, कि अगर हम नबी और इमाम वाला लोड उठाने की कोशिश करना शुरू कर दें। तो क्या करना है कि तवज्जुह कल्बी व मुदावेमत, ये है सब। मुदावेमत समझते हैं, दवाम अता करना, हमेशगी अता करना। यानी तवज्जुह कल्बी तो है लेकिन सुबह सोचा शाम भूल गए, ठीक है, सुबह खुदा के बारे में मारिफत के हवाले से गौर किया, दिन में सब गायब हो गया। मुदावेमत, मुदावेमत यानी उसको दवाम अता करना, उसको हमेशगी देना, उसको फॉरएवर बनाना, कि जो कुछ आपने हासिल किया है वो हमेशा आपके पास रहे। यानी अगर आपने सुबह की नमाज में एक अच्छी कैफियत हासिल की है तो उसे आप पूरा दिन बाकी रखें और मजीद उसको ट्रांसलेट करें फॉर द कमिंग डेज। ये मुदावेमत है, दवाम देना, उसको हमेशगी अता करना ताकि मतलूबा नतीजा हासिल हो जाए, ठीक है। ये मुदावेमत, और मुदावेमत पे सब्र है। इसीलिए हदीस में एक बहुत अजीब जुमला आया है, खुदा को कौन सा अमल पसंद है, जिसमें दवाम हो। खुदा को वो नहीं पसंद कि बहुत ज्यादा अमल किया और अगले दिन गायब हो गए, एक दिन बहुत ज्यादा तिलावत की, 2-3 सूरतें एक साथ पढ़ गए और एक महीने तक खबर नहीं है। पर नहीं, 5 आयतें पढ़िए तवज्जो के साथ, हर दिन ऐसा इस पे कायम रहिए, इस रूटीन पे। ये चीज खुदा को बहुत ज्यादा पसंद है। इन्हें जैसे मासूम ने फरमाया कि वो अमल खुदा की बारगाह में महबूब है जिसमें दवाम पाया जाता है, क्योंकि ये दवाम ही आपके नफ्स में मलेकात जनरेट करता है। तो ये कंटिन्यूटी, परसीवियरेंस, मुसलसल एक चीज का जारी रहना, इसी से ही मलेकात जनरेट होते हैं। यानी जिसको हम अपनी नॉर्मल लाइफ में भी कहते हैं ना, एक्सरसाइज का क्या मतलब है, एक्सरसाइज का मतलब ये थोड़ी होता है कि आपने एक दिन जाके जो है 50 मरतबा उठक बैठक की और 4 दिन सो गए उसके बाद। بلکہ آپ ایک دن کی جو ورزش ہے اس کو کنٹینیو کریں. اس کو ریاضت کہتے ہیں, اسی کو ریاضت کہتے ہیں, اسی کو ایکسرسائز کہتے ہیں. تو دس پرنسپل ہیز ٹو کم ان دا میٹرز آف یور سول, کہ آپ نے اگر اپنی ایکسرسائز کے لیے کیا رکھا ہے, نفس کی ایکسرسائز کے لیے پانچ آیتوں میں غور کروں گا. مثال کے طور پر امام علیہ السلام کی یہ صحیفہ سجادیہ کہ دعا کے 10 فقرے پڑھوں گا, قائم رہیے اس پہ, کبھی نہیں چھوڑیں. ٹھیک ہے, ٹائم نہیں ملتا, اتنا تو ٹائم ملتا ہے نا, لیکن اس پہ باقی رہیے. تو جس چیز پر آپ باقی رہیں گے وہ آپ کے نفس میں ملکات یا نورانیت پیدا کرنے کا سبب بنے گی, جو ہمارا سرمایہ ہے, جو ہماری کرنسی ہے. ایک یہ بات. دوسرا یہ فرماتے ہیں کہ در ہر حال سالک نہ باید قناعت کند بآ مقام کے دارد. سالک کو, یعنی جو اس رستے کے مسافر ہیں, اسے نہیں چاہیے کہ جتنا کچھ ہے اس پہ قناعت کرے. دنیا اور آخرت کے معاملات, جیسے پیغمبر نے فرمایا, جو حدیث ہم نے بھی پڑھی تھی نا, کہ دنیا اور آخرت ایک دوسرے کی ضد ہیں. یعنی دنیا میں قناعت کرو, آخرت میں لالچی بنو. ہم اس کو آرڈر کو ریورس کر دیتے ہیں, ادھر کچھ ملا نہیں ملا, کوئی خبر نہیں, وہ ٹھیک ہے سب صحیح ہے. اس سرمایہ کی طرف کوئی توجہ نہیں ہے جو اخروی سرمایہ ہے. سارا سرمایہ کہاں جمع کرنے میں لگے ہوئے ہیں, جو سب کا سب فانی ہو جانا ہے, اور اپنی نظروں کے سامنے دیکھ رہے ہیں کہ جس کو کوئی اپنے ساتھ لے کے آگے نہیں جا سکا ہے, کسی کے لیے سرمایہ نہیں بچا ہے, اس کی فکر میں لگے ہوئے ہیں. لیکن جو سرمایہ لے کے جانا ہے اس کی کوئی فکر نہیں ہے. تو دنیا اور آخرت ایک دوسرے کی ضد ہیں. دنیا میں قناعت کرو, اپنی ضرورت بھر رہو, آخرت میں حریص اور لالچی بنو. جو میں نے آپ کو اس دن بھی ایک سنایا تھا نا, ایک عالم کا واقعہ, کہ ان کے بھائی نے, جو قریب المرگ تھے, تو انہوں نے کہا کہ میرا بھائی میری صحت کے لیے اتنی کوشش اس لیے نہیں کر رہا کہ وہ مجھے بچا لے, بلکہ اس کی نیت صرف اتنی ہے کہ میں زندگی میں ایک مرتبہ لا الہ الا اللہ اور کہہ دوں, یعنی اپنے آخرت کے سرمایے میں اور اضافہ کر لوں, اس بارے میں لالچی ہونا ہے ہمیں. تو فرماتے ہیں کہ اس رستے کے مسافر کو چاہیے کہ قناعت نہیں کرے جو کچھ اس نے حاصل کر لیا ہے. اور ہر مقام, جو مقام بھی ہم جیسوں کو حاصل ہو جاتا ہے, یعنی ذرا ذرا سی کچھ چیزیں جو ہم کو مل گئیں معرفت میں سے یا محبت خدا میں سے, در بازار اہل معرفت دا پشیزی نیرزد, ایک مچھر کی قیمت کے برابر نہیں ہے. جو اہل معرفت ہیں, جو اہل قلب ہیں, جو صاحبان کمال ہیں, یہ ہمارا سرمایہ ایک مچھر کے پر کے برابر قیمت نہیں رکھتا اس بازار میں اگر ہم بیچنے جائیں یا کچھ خریدنے جائیں. ودر سوق اصحاب قلوب با خردلی مقابلہ نہ کند, اور جو اصحاب قلوب کا بازار ہے اس میں ایک رائی کے دانے کے برابر اس کی قیمت نہیں ہے. کس چیز پہ قانے ہو کے بیٹھے ہیں, وہ کون سا سرمایہ ہے کہ جو ہم اپنے ساتھ لے کے جا رہے ہیں. کبھی ہم اس کو توجہ کرتے ہیں, کبھی اس سرمایہ کا حساب لگاتے ہیں, کبھی اس کی کاؤنٹنگ کرتے ہیں, کچھ بھی نہیں. یعنی آپ دیکھیں تو ویگ ہے نا ساری چیزیں, بس چلے جائیں گے, مر جائیں گے, خدا معاف کر دے گا, امام علی بچا لیں گے, فلاں یہ ہو جائے گا, وہ ہو جائے گا, بس ویگ ہے ساری چیزیں. اور دنیا میں کتنی پلاننگ ہے, یعنی ہم اس طریقے سے دنیا میں سوچ کے بیٹھے ہیں کہ کل سوتا رہوں گا میں, سارا دن مل ہی جائے گا یا ہو ہی جائے گا, نہیں سوچتے. سوچتے ہیں اس طریقے سے دنیا میں. تو یہ فرما رہے ہیں کہ اپروچ ریورس کرنے کی ضرورت ہے. یعنی قناعت در معاملات دنیا اور حرص در معاملات آخرت, کہ وہاں پر بہت باریک بینی سے اپنے سرمایہ کا حساب لگاؤ, کیا حاصل کیا, کیا کھویا, کیا گنوایا. اور جیسا میں نے آپ کی خدمت میں عرض کیا بار بار, کہ اگر اس کا حساب ہمیں لگانا ہے بیداری میں نماز, سوتے میں خواب, ये दो हालतें इंसान की ऐसी होती हैं कि जो उसके सरमाए को बिल्कुल खोल के उसके सामने रख देती हैं। जब हालत बेदारी में है, नमाज बता देती है क्या सरमाया है, नींद में है ख्वाब बता देता है क्या सरमाया है, क्योंकि नींद में इंसान के मलकात ही बरामद होते हैं उसके अंदर से। तो इसका हिसाब लगाएं, इस चीज को जांचेंगे क्या जमा किया अपने अंदर, क्या लेके जा रहे हैं। तो सालिक बायदर जमी हालात मुतज़क्किर नक्स मआयब खुद बाशद, कि जो इस सालिक को सबसे ज्यादा क्या चाहिए, अब ये आखिरी जुमला आज का, कि हम आम तौर से हर इंसान की एक आदत है और शायद मेरा ख्याल है बहुत हद तक नेचुरल है कि हम हमेशा जब भी अपने बारे में सोचते हैं तो तारीफी नजर से सोचते हैं। ऐसा है या नहीं? यानी कि मैं जब भी अपने बारे में गौर करता हूं, मुझे अपनी खामियां और खराबियां अगर बहुत ग्लेरिंग भी होती है ना तो भी मैं उसको असाइड कर देता हूं। हम अपने बारे में सोचते हैं हमेशा तारीफी नुक्ता नजर से, और दूसरों के बारे में सोचते हैं हमेशा तनकीदी नजर से, कि दूसरे को इतनी बारीक बीनी से देखेंगे कि कोई मामूली सी भी, अच्छा ये मजलिस में बैठे थे उन्होंने पैर फैला दिए थे, इतने बदतहजीब शख्स हैं ये, और खुद जो दिल चाहे करते रहे, तो दूसरों को चाहिए कि हमें माफ कर दें। यानी मैं माजल्ला जितना बदखुल्क हूं, दूसरों को चाहिए सब मुझे दरगुजर कर दें, लेकिन अगर किसी ने एक दफा मुझे सलाम नहीं किया किसी भी वजह से, हो सकता है भूल गए, तो मैं कभी माफ नहीं करूंगा कि देखें कितने बद अखलाक शख्स हैं कि ये मेरे सामने से गुजर गया और सलाम नहीं किया। तो क्या फरमा रहे हैं कि जो इस रस्ते का मुसाफिर है उसे अपने ऐब और नक्स पर बहुत ज्यादा बारीक बीन होना चाहिए, न कि दूसरों के। दूसरों के लिए, अब यहां भी वही ऑर्डर रिवर्स है, दूसरों के लिए हुस्ने जन, अपने लिए बहुत सख्त कड़ी नजर, कि मामूली से मामूली खराबी भी अगर अपने अंदर नजर आ रही है तो उसको इग्नोर नहीं करना है, उससे सरफ नजर नहीं करना है, उसको ब्रश असाइड नहीं करना है, उसको अंडर द कारपेट नहीं डालना है, बल्कि मामूली से मामूली खराबी की इसलाह के लिए भी डट जाना है, और वही सब्र के साथ और मजबूती के साथ, लेकिन दूसरों के लिए हुस्न ज़न। तो फिर ये फरमाते हैं कि अगर ये तमाम आदतें हम अपना लेंगे इंशाअल्लाह, तो उम्मीद है खुदा की तरफ से कि हम किसी न किसी मकाम तक पहुंचेंगे और कुछ हमें भी हासिल होगा इंशाअल्लाह। ठीक जी। जी, इसमें देखें एक इसको एक रेशा कुरानी भी है, अब मुझे एग्जैक्टली नहीं पता इस कॉल का, लेकिन इससे मुझे कुरान की एक आयत याद आ रही है कि जो हमारी नेकी है वो खुदा के पास प्रिजर्व्ड है। वकज़ालिका नज़ इन्नल्लाह ला युज़ीउ अजरल मुमिनीन, इसकी हमें फिक्र करने की जरूरत नहीं है। यानी मेरी नेकी कहां जा रही है, कहां है, वो खुदा के पास स्टोर है और मल्टीप्लाई हो रही है, तो इतने महफूज हाथों में है कि मुझे उसकी फिक्र करने की जरूरत नहीं है, उसका हिसाब रखने की जरूरत नहीं है। लेकिन जो मेरी बुराई है वो खुदा प्रिजर्व करने को तैयार नहीं है, और अगर माजल्ला आलम आखिरत में प्रिजर्व हो गई तो वही आ गए फिर। तो मुझे इस बारे में ज्यादा परेशान होने की जरूरत नहीं है कि मेरा नेकियों का सरमाया किधर गया, या कि मैं उसका हिसाब रखूं या उसको सोचता रहूं, क्योंकि वो खुदा के हाथ में। और जैसा कि इमाम सादिक अलैहिस्सलाम की एक हदीस है कि अगर एक बंदा एक खजूर का दाना खुदा की राह में सदका करता है, खुदा उस सदके को परवरिश देता है, उसको परवान चढ़ाता है, यहां तक कि वो कोहे ओहद से बुजुर्ग तर हो जाए। इन्हें समझाने के लिए, लोगों को समझाने के लिए, अपने क्या मतलब कि जो भी नेकी की जाती है वो खुदा के पास सिर्फ प्रिजर्व नहीं होती है, मल्टीप्लाई हो रही होती है। मैंने बहुत सारी आयतें आपको पढ़ के सुनाई थी, अगर आपको याद हो सूरह बकरा की, कि एक दाना बोया उसमें से बालियां 100 बालियां या 7 बालियां निकल आई, हर बाली में 100 दाने निकल आए, इन्हें वही चीज मल्टीप्लाई हो गई 700 times। रैंडम नेकियां नहीं कहिए उसे, बल्कि ये कहिए कि जो अमल बज़ाहिर नेकी है लेकिन उसके अंदर विलायत हक मौजूद नहीं है। यानी बज़ाहिर नेकी है, यानी बज़ाहिर मैं नमाज पढ़ रहा हूं लेकिन उस नमाज में ताल्लुक बखुदा ही नहीं है, तो वो नमाज को आखिरत में किस शक्ल में देखूंगा? गर्दो गुबार की शक्ल में देखूंगा। नहीं, एक अमल हमने कुछ कुछ किया, यानी कि फॉर एग्जाम्पल वन ऑफ अ टाइम, वंस अ टाइम, लेकिन अगर वो अमल बा इखलास है तो वो मौजूद है, महफूज है।
बेशक मलिका नहीं
है। नहीं, जब हम इखलास की बात करते हैं तो इखलास तो क्वालिटी है ना। यानी आप कभी भी इस बात पे गौर कीजिए कि खुदा ने जितनी भी चीजें बयान की हैं सब क्वालिटीज पे बयान की हैं, कोई चीज जाहिरी अमल पे नहीं है, कोई अजर जाहिरी अमल पे नहीं है।
नियत पे भी आता है, इंसान की अगर क्वालिटी उतनी नहीं है, मतलब उसकी नियत ये है कि अल्लाह से करीब हो जाएगा इसके जरिए, तो वो भी मैटर करेगा।
हाँ, लेकिन ये नियत आप इब्तिदा में रख सकते हैं, लेकिन इस नियत को, यानी कि इस नियत के नतीजे में कुर्बत नसीब नहीं हो रही है, तो ये नियत खो जाएगी फिर। यानी आपको ठीक है, खुदा इजाजत दे रहा है कि शुरू में एक क्वालिटी नहीं है, आपने नियत की मैं इस चीज को हासिल करना चाह रहा हूं, लेकिन खाली नियत पे नहीं बैठ सकता कोई फॉर एवर, कि या तो उससे वो क्वालिटी नसीब होगी या फिर उस नियत से भी फारिग हो जाएगा वो। तो इस लिहाज से मैंने कि और अच्छा, और इसी वजह से हमें फिर बहुत ज्यादा एक अजीब सा भी तासुर मिलता है कि ये तमाम बातें अगर इतनी अहम है तो कितने इंसान सोचते हैं इसको। यानी मैंने इस बात को नोट किया है क्योंकि काफ़ी अरसे से मैं इस किस्म की गुफ्तगू कर रहा हूँ, तो मेरे पास जो सबसे ज़्यादा रिफ्लेक्ट, जो चीज़ रिफ्लेक्ट होके आती है वो यही आती है कि लोग तकरीबन एक स्टेट ऑफ डिसबिलीफ में चले जाते हैं। यानी उनको ये समझ में नहीं आ रहा था कि अच्छा, अगर ये इतनी अहम चीज़ है, इसके बगैर गुजारा ही नहीं है, तो ये इतने सारे इंसान क्यों ये नहीं कर रहे? यानी मोर देन 99% इंसान क्यों नहीं सोच रहा ऐसा कि वो अपनी जिंदगी में क्यों इन चीजों को इंप्लीमेंट नहीं कर रहे? तो वो, यानी ये मेरा तजुर्बा है, इसलिए मैं आपको बता रहा हूं कि आप बी वेयर, कि वो एक लिम्बो, स्टेट ऑफ लिम्बो में आगे फंस जाते हैं, कि वो ये भी यकीन करने को तैयार नहीं होते कि इतने सारे लोग गलत हैं, और ये भी उनका दिल नहीं मान रहा होता है कि ये जो बात बयान की जा रही है ये गलत है। दो के बीच में फंस जाते हैं और वो अमल नहीं कर पाते जो करना चाहिए। हाँ जी, तो इसीलिए यानी कि आगा खुमैनी ने भी बार बार जो एक जुमला बयान किया है कि ये रास्ता मर्दाना वार कयाम मांगता है। कयाम मतलब उठ खड़े हो, कयाम मतलब जिहाद करो। और इसीलिए उन्होंने चहल हदीस में जो सबसे पहली हदीस की तफसीर की है वो यही जिहाद अकबर है, कि जिहाद अकबर तलवार से लड़ने से, बंदूक से लड़ने से ज्यादा सख्त है। जिहाद नफ्स,